वॉइस ऑफ अमेरिका उर्दू की वीकली हाइलाइट्स के साथ मैं हूं महनूर यूसुफ। आज के पॉडकास्ट में आप सुनेंगे,
अगर कोई चीज नहीं भी यूज करे तब भी हमें टैक्स पे करना पड़ता है, लेकिन हमें ये समझ नहीं आती कि हमारा टैक्स आखिर लग कहां रहा है।
पाकिस्तान में बढ़ती महंगाई और अवाम का हर चीज पर टैक्स की वसूली का शिकवा। हुकूमत अवाम से टैक्स किस किस तरह वसूल करती है? अमरीका में थैंक्स गिविंग का त्यौहार, अजीजों कारिब से मुलाकातें और दावतों के मजे, आपको बताएंगे इस त्यौहार की तारीख। और वीकली हाइलाइट्स में शामिल है बाहिम्मत और खुदमुख्तार खातून आयशा रशीद की कहानी, जो पाकिस्तान में रिटेल स्टोर की चेन चला रही हैं। आप सुन रहे हैं वॉइस ऑफ अमेरिका उर्दू का पॉडकास्ट। एन मुताबिक एक नया हफ्तेवार सिलसिला जहां हम आपके सामने लाएंगे कुछ अनकही कहानियां, कुछ खामोश सच्चाइयां।
आपको कोई पसंद करेगा भी नहीं करेगा, आप तो रिजेक्ट माल हैं।
आप अगर हरासमेंट का शिकार थे तो आपने नौकरी क्यों नहीं छोड़ी।
लोग क्या कहेंगे का जो खौफ है और डर है उससे लोग बाहर नहीं निकलते।
कुछ बातें जिनका कहना मना है मगर वो बातें करना बहुत जरूरी है।
इनके बच्चे नहीं हैं तो ये डेट मारने के लिए आए हैं।
इस्लाम सारे हुकूक देता है और मुसलमान नहीं देते।
सबसे पहले अपने बेटों की परवरिश करें।
औरत के हर मसले को छुपाना है, चाहे वो उसके ऊपर किसी किस्म का तशद्दुद हो या फिर उसके पीरियड्स हो।
मेरे लिए, आपके लिए, हर औरत के लिए, इसीलिए देखते रहिए एन मुताबिक। वॉइस ऑफ अमेरिका का ये हफ्तावार प्रोग्राम आप देख सकेंगे हर पीर की शब रात 9 बजे हमारे यूट्यूब और फेसबुक पर। इस प्रोग्राम में आपकी मुलाकात कराएंगे बाहिम्मत खवातीन से और खवातीन के उन मसाइल पर बात करेंगे जिन पर अमूमन बात नहीं की जाती। अब चलते हैं वीकली हाइलाइट्स में शामिल स्टोरीज की जानिब। पाकिस्तान में इन दिनों महंगाई जोरों पर है और हर एक की जुबान पर यही शिकवा है कि चीजें महंगी हो रही हैं। महंगाई के साथ ही एक और मसला जुड़ा है और वो है टैक्सों की वसूली का। हुकूमत कहती है कि मुल्क की मजमूई आबादी का एक बड़ा हिस्सा टैक्स नहीं देता, लेकिन शहरी शिकवा करते हैं कि हुकूमत उनसे हर चीज पर टैक्स वसूल कर रही है। मोहम्मद साकिब बता रहे हैं कि हुकूमत और अवाम के इन मुतजाद दावों में कितनी सच्चाई है।
पाकिस्तान में ताजा तरीन आदादोशुमार के मुताबिक 28 लाख अफराद टैक्स फाइलर्स हैं, यानी आबादी का महज 1.27%, जबकि बाकी 98% से जायद आबादी के बारे में ये तासुर आम है कि वो टैक्स अदा नहीं करती। लेकिन जब आम शहरियों से पूछा जाए कि क्या वो टैक्स देते हैं तो जवाब कुछ यूं मिलता है।
हर चीज पर टैक्स ऑटोमेटिकली देना पड़ता है, कोई कहीं से परचेजिंग करता है तो उस पर सेल टैक्स लगता है, आपने फ्यूल डलवाया उस पर टैक्स लगता है, इलेक्ट्रिसिटी का बिल बंदा पे करता है उस पर टैक्स लगता है, तो टैक्स तो और कोई दे रहा है।
लोग अगर कोई चीज़ नहीं भी यूज़ करे तब भी हमें टैक्स पे करना पड़ता है, लेकिन हमें ये समझ नहीं आती कि हमारा टैक्स आखिर लग कहाँ रहा है।
जितने भी अमीर हैं, उमरा हैं, उनसे आज तक गवर्नमेंट ने कभी टैक्स की ना बात की है। चाहे आप ज़रात के शोबे में देख लें, ये जितने बड़े बड़े फ्यूडल लॉर्ड्स हैं, लैंडलॉर्ड्स हैं, बेसिकली अगर वो टैक्स देना शुरू कर देंगे तो उनके जो चल रहे हैं तमाम सियासतदान ये तो तबाह बर्बाद हो जाएंगे।
दुनिया भर की तरह पाकिस्तान में भी दो एकसाम के टैक्स जमा होते हैं। एक वो जो अफराद, इदारे और कंपनियां अपनी आमदन पर बराह रास्त हुकूमत को देते हैं, जबकि दूसरा वो जो बिल वास्ता या इनडायरेक्ट तरीके से हुकूमत जमा करती है।
मैंने इस मार्केट में जितनी भी अशिया खरीदी हैं, उन सब में इनकी असल कीमत के साथ सेल्स टैक्स भी शामिल है, और सेल्स टैक्स का शुमार इनडायरेक्ट टैक्सेस में होता है। हुकूमत का इन्हिसार इनडायरेक्ट टैक्सेस पर इसलिए ज्यादा है क्योंकि पाकिस्तान में डायरेक्ट टैक्सेस देने वालों की शरह इंतहाई कम है।
इनडायरेक्ट टैक्स में सेल्स टैक्स के अलावा कई टैक्सेस और ड्यूटीज शामिल हैं जो विफाक और सूबाई इदारों के अलावा मकामी हुकूमतें वसूल करती हैं। इन्हें गरीब या अमीर सभी को यकसा तौर पर अदा करना होता है। टैक्स माहिर और 2014 में कायम किए गए टैक्स इस्लाहात कमीशन के रुकन अशफाक तोला का कहना है कि बराह रास्त टैक्सों की वसूली बढ़ाकर इनडायरेक्ट टैक्सों का बोझ कम किया जा सकता है, मगर सवाल ये है कि बराह रास्त टैक्सों की वसूली कम है ही क्यों?
हम दायरे कार को वसी नहीं कर पा रहे, और अगर हम जिस दिन वसी कर पाएंगे, हम अपनी डॉक्यूमेंटेशन को पूरा कर लें और उसके हिसाब से अगर हम टैक्स लेवी करना शुरू करेंगे तो मेरा ख्याल है ये दायरा बढ़ जाएगा, ہماری ٹیکس کلیکشن بھی بڑھے گی.
دوسری جانب حکومت کا کہنا ہے کہ وہ ٹیکس نیٹ بڑھانے اور نظام کو سہل بنانے کے لیے کام کر رہی ہے. محمد ثاقب، وائس آف امریکہ، کراچی.
مہنگائی ان دنوں صرف پاکستانیوں کا ہی مسئلہ نہیں بلکہ امریکہ میں بھی یہ ریکارڈ سطح تک جا پہنچی ہے، جہاں بنیادی ضرورت کی اشیاء اور پیٹرول کی بڑھتی قیمتوں سے عوام پریشان ہیں. مزید تفصیل اسد اللہ خالد کی رپورٹ میں.
امریکہ میں اس وقت ریکارڈ مہنگائی ہے. پچھلے 30 سال کے اگر ہم نمبرز دیکھتے ہیں، کنزیومر پرائس انڈیکس مہنگائی کی پیمائش کرنے والا سب سے مقبول اشاریہ ہے، جو یہ بتا رہا ہے کہ اکتوبر 2020 سے اکتوبر 2021 کے دوران مصنوعات اور خدمات کی قیمتوں میں 6.2% کا اضافہ ہوا ہے، جو کہ 3 دہائیوں میں 1 سال کے اندر ہونے والا تیز ترین اضافہ ہے. بنیادی ضرورت کی اشیاء کو اگر ہم دیکھیں تو 1 سال کے دوران 1 درجن انڈوں کی قیمت میں اوسطاً 29% سے زائد اضافہ ہوا ہے. 1 پاؤنڈ یا آدھا کلو چینی کی قیمت میں 12.5% اور گائے کے گوشت کا قیمہ اس 1 سال میں تقریباً 29% مہنگا ہوا ہے. اور اس کے علاوہ اگر ہم پیٹرولیم مصنوعات کی یا پیٹرول کی انسپیسیفک بات کرتے ہیں تو پیٹرول کی قیمت نے امریکیوں کی بڑی تعداد کو متاثر کیا ہے. جس طرح عالمی مارکیٹ میں خام تیل کی قیمتوں میں ہم نے دیکھا کہ گزشتہ 1.5 سال میں اضافہ ہوا ہے، اس کے اثرات امریکہ میں بھی نظر آ رہے ہیں. اکتوبر 2020 کے مقابلے میں پیٹرول کی اوسط قیمت اکتوبر 2021 تک 58% بڑھ چکی ہے. ہم نے کچھ امریکیوں سے یہ جاننے کی کوشش کی کہ قیمتوں میں یہ اضافہ جو ابھی ہو رہا ہے پچھلے 12 ماہ میں وہ ان کو کیسے متاثر کر رہا ہے.
ایک سمجھدار خریدار کی حیثیت سے میں پوری کوشش کرتی ہوں کہ ایسی صورتحال میں اپنے ذرائع آمدن کے اندر گزارا کروں.
ہم صرف 2 لوگ ہیں، ہمارے بچے اب ہمارے ساتھ نہیں ہیں، لیکن اگر وہ ہمارے ساتھ ہوتے تو اس مہنگائی کا ہم پر بہت اثر پڑتا. لیکن ایسا لگتا ہے کہ پیٹرول کی قیمتیں واقعی بہت بڑھ رہی ہیں اور ساتھ ہی سٹورز میں دوسری چیزیں بھی.
روزمرہ کے اخراجات کو پورا کرنا اب بہت مہنگا ہو گیا ہے. ہمارا ایک بچہ بھی ہے، اس لیے مہنگائی نے یقینی طور پر ہمارے خاندان کو بہت متاثر کیا ہے. لہٰذا میں کہوں گی کہ پیٹرول کی قیمت اور گروسری کی قیمت میں اضافہ دونوں ہی ہم پر یکساں طور پر اثر انداز ہوتے ہیں، کیونکہ ہم خاندان سے ملنے کے لیے ست سے باہر جاتے ہیں اور ہمیں اپنے لیے اشیاء خرد و نوش بھی خریدنا ہے.
لاکھوں خاندانوں کے لیے جو اس 1 سال کے دوران گاڑی یا گھر خریدنا چاہتے تھے، ان کو افراط زر نے اور بھی زیادہ متاثر کیا ہے. ایک نئی گاڑی کی اوسط قیمت میں اس 1 سال کے دوران $5,000 سے زائد کا اضافہ ہوا ہے، اور اگر ہم گھروں کی اوسط قیمتوں میں دیکھتے ہیں تو تقریباً $70,000 کا اضافہ ہوا ہے، جس کے نتیجے میں اب بہت سے خاندانوں نے گھر خریدنے کا ارادہ ترک کر دیا ہے. اس پر حال ہی میں صدر بائیڈن نے بھی بات کی.
بہت سے لوگ معیشت کے بارے میں پریشان ہیں اور ہم جانتے ہیں کہ ایسا کیوں ہے. انہیں اشیاء بہت مہنگی مل رہی ہیں. ہم پہلے ہی تاریخی معاشی بحالی کے بیچ ہیں اور ہمارے اقدامات کے باعث بہت جلد ہم دیکھیں گے کہ سپلائی چینز طلب کی ضرورت پوری کرنے لگیں گی. لہٰذا نہ صرف ہم ملازمتوں میں مزید ریکارڈ اضافہ دیکھیں گے بلکہ ہم کم قیمتیں اور تیز ترسیل بھی دیکھیں گے.
تو ڈیمانڈ اور سپلائی کا جو یہ فرق ہے اس سے قیمتیں بڑھی ہیں. اس کے علاوہ فیڈرل ریزرو، کانگریس اور بائیڈن اور ٹرمپ انتظامیہ کی طرف سے پچھلے 1.5 سال کے دوران کھربوں ڈالرز چھاپنے اور تقسیم کرنے کے فیصلے کی وجہ جو ہے وہ بھی ہر چیز میں اضافے کا باعث بن رہی ہے.
آگے چل کر آپ کو بتائیں گے.
ایک مسلمان صومالی نژاد امریکی خاتون ہونے کی حیثیت سے میں دکھانا چاہتی ہوں کہ حجاب امریکی ثقافت کا ایک حصہ ہے.
امریکی معاشرے کو حجاب سے مانوس کرنے کی کوشش. لیکن اس سے قبل نظر ڈالتے ہیں چین کی فلمی صنعت پر، جہاں گزشتہ چند برسوں کے دوران ہالی ووڈ فلموں کی نمائش میں کمی آئی ہے. صدر شی جن پنگ کی حکومت مقامی فلم انڈسٹری پر کنٹرول سخت کرنے کے ساتھ ساتھ وطن دوستی پر مبنی فلمیں بنانے پر زور دے رہی ہے. کیا ہالی ووڈ فلموں کے روکنے سے چین کے مقامی فلمی صنعت پر کوئی اثر پڑے گا؟ اس سوال کا جواب لائے ہیں عبدالعزیز خان.
چین سے تعلق رکھنے والی آئرس لیو فلم سازی کی تربیت کے لیے لاس اینجلس شہر میں ہے، جہاں ہالی ووڈ واقع ہے. انہیں اس طریقے میں بہت فرق نظر آتا ہے جس سے امریکہ اور چین میں فلم کو ٹریٹ کیا جاتا ہے. وہ کہتی ہیں کہ چین ہالی ووڈ کی مخصوص موضوعات پر مبنی فلموں کو بین کر دیتا ہے، جیسے انسان کا خود کو جاننے کی کوشش کا موضوع.
چین میں اس طرز کی فلموں پر بہت پابندی لگائی جاتی ہے اور مجھے وجہ معلوم نہیں. شاید وہ چاہتے ہیں کہ سب لوگ ایک ہی سوچ رکھیں اور انسان اپنے آپ کو جاننے پر زیادہ وقت نہ لگائے.
کئی سالوں سے امریکی فلم کمپنیوں نے ایسی فلمیں بنانے کی کوشش کی جس سے وہ چین کی منافع بخش مارکیٹ میں جگہ بنا سکیں، لیکن پچھلے کچھ برسوں سے چین میں ہالی ووڈ فلموں کی نمائش میں آہستہ آہستہ کمی آئی ہے. हॉलीवुड एग्जीक्यूटिव और मुसन्निफ क्रिस फेंटन का कहना है कि बीजिंग इस कोशिश में अपनी फिल्म इंडस्ट्री के खिलाफ कार्रवाई कर रहा है कि अमीर और गरीब का फर्क मिटाया जाए।
मकामी फिल्म इंडस्ट्री में हॉलीवुड की तर्ज का जो कारोबार उन्होंने बना रखा था उसमें नमूदो नुमाइश बहुत ज्यादा थी, दौलत की बहुत नुमाइश की जाती थी और ये सब देखने वालों में इससे सनद के खिलाफ मुखासमत पैदा हो रही थी।
अमेरिका में वाके नेटफ्लिक्स और दूसरे स्टूडियोज अब चीन के अलावा दूसरी मंडियों की तलाश में हैं।
जनूब मशरकी एशिया और लातिनी अमेरिका के बहुत से ऐसे छोटे ममालिक हैं, यूरोप के कई छोटे ममालिक हैं जिनकी मौजूदगी पहले इतनी बड़ी नहीं थी और जो अब ऑनलाइन आने लगे हैं और दिलचस्प बात यह है कि इनमें काफी पैसा है।
मगर कुछ माहिरीन का कहना है कि चीन को मुकम्मल तौर पर नजरअंदाज करना हॉलीवुड के लिए मुमकिन नहीं।
वो खास तौर पर महंगी ब्लॉकबस्टर फिल्मों को बिल्कुल नजरअंदाज नहीं कर सकते जो करोड़ों डॉलर में बनती हैं और ये पैसा वापस कमाने के लिए आपको चीन की मंडी की जरूरत है।
इनकी राय में चीन को भी हॉलीवुड की जरूरत रहेगी।
हर साल दुनिया की सबसे बड़ी फिल्म मार्केट की पायदारी के लिए उन्हें हॉलीवुड की मसनूआत की जरूरत रहेगी।
लेकिन चीन हॉलीवुड से दूर हो रहा है।
ऐसी फिल्म जिसमें जमहूरियत की कोई मुतासिर कुन खूबी दिखाई जाए तो उसे चीनी हुकूमत अपने लिए खतरा समझती है। अपनी ख्वाहिशात के मुताबिक एक कामिल दुनिया में वो आलमी सतह की एक फिल्मी सनद बनाना चाहेंगे जो कि उनके सार्फीन की मार्केट की जरूरियात को खुद ही पूरा करे और उसे हॉलीवुड की कभी भी जरूरत ना पड़े।
एलिजाबेथ ली के साथ अब्दुल अजीज खान, वॉइस ऑफ अमेरिका।
अब आपको मिलवाते हैं इस्लामाबाद की आयशा रशीद से जो रिटेल स्टोर्स की चेन चला रही हैं। आयशा ने अपने इस कारोबार की बुनियाद कैसे रखी और वो इसे कैसे कामयाबी से आगे बढ़ा रही हैं? इस्लामाबाद से गेती आरा न्यूज की रिपोर्ट।
आयशा रशीद ने आज से 5 साल पहले चंद लाख रुपए की लागत से कॉरपोरेट सेक्टर को चाय की तरसील का काम शुरू किया। वो कहती हैं कि आड़त का कारोबार करना हरगिज आसान नहीं।
प्रोक्योरमेंट से लेकर आपकी फाइनेंस से लेकर आपके एचआर से लेकर आपको हर चीज खुद मॉनिटर करनी पड़ती है, हर चीज देखनी पड़ती है। प्लस ये चूंकि हम नंबर ऑफ थाउजेंड्स ऑफ प्रोडक्ट्स जो हैं वो ऑफर कर रहे हैं कस्टमर को, तो हर प्रोडक्ट को देखना वन बाय वन, उनकी एक्सपायरीज को देखना, उनकी क्वालिटी को देखना, प्लस ये कि उनकी अवेलेबिलिटी को देखना, ये एक बहुत बड़ा बहुत टफ जॉब है।
आयशा ने 5 साल पहले इस काम का आगाज एक स्टोर से किया था जो अब बढ़कर 3 स्टोर्स और 5 बेकरीज में बदल चुका है। आयशा के स्टोर्स में खवातीन हर डिपार्टमेंट में काम करती नजर आती हैं।
मुझे यूं लगता था कि अगर मैंने स्टोर बनाया या मैं इस फील्ड में आई तो मैं खवातीन को और लड़कियों को और वो भी जो फ्रेशर्स हैं उनको मैं जरूर एक चांस दूंगी कि वो आए, आइल को जितना अच्छा वो मैनेज कर सकती हैं, उसकी एस्थेटिक्स को जितना अच्छा वो देख सकती हैं कोई भी मेल मेंबर नहीं देख सकता है।
इस सोच के नतीजे में आज आयशा के कॉन्सेप्ट स्टोर्स पर काम करने वाले 80 अफराद में से 50 से ज्यादा खवातीन हैं।
अभी तक मैंने मतलब जितनी जगहों पर जॉब की है वहाँ पे मतलब सबसे ज़्यादा मैंने यहाँ पे ही ख़वातीन को देखा है और इस वजह से यहाँ पे मतलब ज़्यादा कंफर्टेबल फील हुआ है। अगर इसी तरह की पॉलिसीज बाकी स्टोर्स में भी हों तो वहाँ पे भी बहुत सी ख़वातीन को जॉब करने का मौका मिलेगा।
यहाँ काम करने वाले मर्द कहते हैं कि इन्हें ख़वातीन मुलाज़मीन की बड़ी तादाद के साथ काम करके मुख्तलिफ ज़रूर लगता है लेकिन अजीब बिल्कुल नहीं।
सब बराबर काम करते हैं और सब की माशाल्लाह कि हम सब मतलब कि एक उस चीज़ पे है कि पोस्ट पे, कभी हमने किसी को ऊपर नीचे मतलब को उसको वो नहीं दिखाया।
आयशा रशीद का मानना है कि अगर वो रिटेल का कारोबार चला सकती हैं और इस शोबे में दूसरी खवातीन के लिए जगह बना सकती हैं तो कोई भी कर सकता है, सिर्फ हिम्मत और मेहनत की जरूरत है। गीति आरानीस, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
आप सुन रहे हैं वॉइस ऑफ अमेरिका उर्दू का पॉडकास्ट। एक सोमाली निजात अमरीकी फैशन डिजाइनर अमरीका के एक डिपार्टमेंटल स्टोर के साथ मिलकर हिजाब के नए ब्रांड को मार्केट में ला रही हैं। उनका मकसद मुस्लिम खवातीन के लिए हिजाब के इंतखाब में आसानी पैदा करना और अमरीकी माशरे को इससे मानूस कराना है। मजीद तफसील बता रही हैं नुखबत मलिक।
अमरीकी शहर मिनियापोलिस के नॉर्डस्ट्रॉम डिपार्टमेंट स्टोर के खरीदारों के लिए मकामी सोमाली अमरीकी डिजाइनर फर्म हेना एंड हिजाब्स के तैयार करदा स्कार्फ के कुछ नए डिजाइन दस्तयाब हैं। हेना एंड हिजाब्स की सीईओ हिलाल इब्राहिम का कहना है कि अमरीका की तिजारती मंडी में मुसलमान खवातीन की नुमाइंदगी कम है।
So this partnership is really...
ये शराकत दारी वाकई खास है। हम इस कलेक्शन को तैयार करने के लिए मिलकर काम करते हैं जो अमरीका और कैनेडा के स्टोर्स में फरोख्त होंगे। हम उम्मीद करते हैं कि मुसलमान खवातीन और लड़कियां अब हिजाब समेत अपना मुकम्मल लिबास खरीद सकेंगी।
ہلال ابراہیم نے ایک مقامی ہسپتال میں واقع اپنے چھوٹے سے سٹور سے اس وقت حجاب فروخت کرنا شروع کیے جب انہوں نے دیکھا کہ کچھ مریض خواتین کو کمبل سے اپنا سر ڈھانپنا پڑتا ہے۔ ابراہیم کا کہنا ہے کہ نارڈ سٹروم کے ساتھ شراکت داری سے حجاب کو امریکی ثقافت کا ایک نمایاں حصہ بننے میں مدد ملے گی۔
ایک مسلمان صومالی نژاد امریکی خاتون ہونے کی حیثیت سے میں دکھانا چاہتی ہوں کہ حجاب امریکی ثقافت کا ایک حصہ ہے اور لوگ اسے اجنبی نہ سمجھیں۔ میں چاہتی ہوں کہ امریکی لوگ دکانوں میں جب حجاب دیکھیں تو انہیں یہ اتنا ہی امریکی لگے جیسے وہاں پڑی ٹی شرٹ ہے۔
نارڈ سٹروم کا کہنا ہے کہ ابراہیم کے حجاب کا کلیکشن آن لائن اور شمالی امریکہ کے 16 سٹوروں میں دستیاب ہے۔ میکس ماؤڈ ماسکیت کے ساتھ نخبت ملک، وائس آف امریکہ۔
امریکی عوام نے جمعرات کو اپنے عزیز و اقارب کے ساتھ مل کر خوب دعوتیں اڑائیں، کھانے کی میز پر ٹرکی سجائی گئی اور تحائف تقسیم ہوئے۔ امریکی یہ سب گزشتہ 4 صدیوں سے کرتے چلے آ رہے ہیں۔ خوشیاں بانٹنے کے اس مقامی تہوار کو تھینکس گیونگ کہا جاتا ہے۔ اس تہوار کی تاریخ کے بارے میں بتا رہے ہیں کاشف اوان۔
امریکہ میں ہر سال نومبر کی 4th جمعرات کو تھینکس گیونگ ڈے یعنی یوم تشکر منایا جاتا ہے۔ تھینکس گیونگ کو امریکہ میں سب سے بڑے ثقافتی تہوار کا درجہ حاصل ہے۔ اس روز امریکہ بھر میں عام تعطیل ہوتی ہے اور لاکھوں امریکی ملک کے طول و عرض کا سفر کر کے اپنے عزیز و اقارب اور پیاروں کے پاس پہنچتے ہیں تاکہ یہ دن ان کے ساتھ گزار سکیں۔ یہ تہوار صدیوں سے امریکہ میں اچھی فصل کی کاشت کی خوشی میں جشن کے طور پر منایا جاتا رہا ہے۔ بعض روایات کے مطابق 1621 میں امریکہ آنے والے تارکین وطن برطانوی باشندوں نے کھیتی باڑی سکھانے والے آبائی امریکی باشندوں کے اعزاز میں دعوت کا اہتمام کیا تھا، جس کے بعد یہ سلسلہ چل نکلا۔ ابتدا میں مختلف امریکی ریاستیں مختلف دنوں میں تھینکس گیونگ کا تہوار مناتی تھیں، لیکن امریکی صدر ابراہم لنکن نے 1663 میں ہر سال نومبر کی آخری جمعرات کو تھینکس گیونگ ڈے قرار دیا۔ بعد ازاں 1942 میں صدر فرینکلن ڈی روزویلٹ کے دور میں کانگریس نے ایک قانون کے ذریعے ہر سال نومبر کی 4th جمعرات کو تھینکس گیونگ ڈے مقرر کیا۔ جس کے بعد سے ہر سال اب نومبر کی 4th جمعرات کو ہی یہ تہوار منایا جاتا ہے۔ اس تہوار کو امریکہ میں تعطیلات کے موسم کا آغاز بھی سمجھا جاتا ہے جو سال نو کے آغاز تک جاری رہتا ہے۔ تھینکس گیونگ کے بعد ہی کرسمس کی تیاریوں میں بھی تیزی آ جاتی ہے اور اس تہوار سے قبل اور اس کے دوران لوگوں کی ایک بڑی تعداد خرید و فروخت اور تعطیلات منانے کے لیے گھروں سے نکلتی ہے۔ اس دن ملک بھر کے شہروں اور قصبوں میں قومی یکجہتی کے اظہار کے لیے پریڈز بھی ہوتی ہیں۔ اس روز لوگ مل کر ٹی وی شوز اور کھیلوں کے مقابلے دیکھنے کا بھی خاص اہتمام کرتے ہیں۔ کچھ لوگ رضاکارانہ کاموں میں دن گزارتے ہیں اور غریب طبقات کو تحائف اور کھانا تقسیم کرتے ہیں۔ تھینکس گیونگ کے موقع پر خواتین خانہ اپنے ہاں آنے والے مہمانوں کے لیے دعوتوں کا اہتمام کرتی ہیں، جن میں مرغی نما پرندہ ٹرکی کو روسٹ کر کے خاص طور پر دسترخوانوں کی زینت بنایا جاتا ہے۔ ٹرکی کو تھینکس گیونگ کی خاص ڈش سمجھا جاتا ہے۔ اس حوالے سے وائٹ ہاؤس میں ایک روایتی تقریب کا بھی اہتمام کیا جاتا ہے، جس میں امریکی صدر ایک تقریب میں ایک ٹرکی کی جان بخشی کر کے اسے آزاد کر دیتے ہیں۔ یہ روایت کئی عشروں سے امریکہ میں چلی آ رہی ہے۔
Thank everybody. Hope you have a happy Thanksgiving.
آپ نے تھینکس گیونگ تہوار کی تفصیل جانی۔ اسی کے ساتھ ویو اے اردو کی ویکلی ہائی لائٹس اختتام کو پہنچی۔ اس شو کو ایڈٹ کیا تھا سنبل کامران نے اور اس کے پروڈیوسر تھے کاشف آوان۔ آپ اس شو کے بارے میں اپنی رائے کا اظہار کر سکتے ہیں ہمارے سوشل میڈیا پیجز پر۔ تازہ ترین خبروں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ اور سبسکرائب کیجیے ویو اے اردو کا پوڈ کاسٹ۔ آپ سے ملاقات ہوتی ہے اگلے ہفتے۔